نحن نقص عليك أحسن القصص بما أوحينا إليك هذا القرآن وإن كنت من قبله لمن الغافلين.
السلام عليكم ورحمة الله وبركاته. بسم الله الرحمن الرحيم. الحمد للہ رب العالمین. ناظرین کرام، حضرت ابراہیم علیہ السلام کی زندگی کا ایک بہت خاص پہلو جو ہمیں نظر آتا ہے قرآن مجید میں، جس کو بہت نمایاں طور پر ذکر کیا گیا ہے، وہ ہے اللہ کے نام پر اپنی پسند کی قربانی، اپنی چاہتوں کی قربانی، اپنی اولاد کی قربانی، وطن کی قربانی. یہ ایک ایسی بے مثال چیز ہے حضرت ابراہیم علیہ السلام کے یہاں، جو تمام انبیاء اکرام سے بالکل الگ نمایاں ممتاز کر دیتی ہے ان کو. سب سے پہلے تو بچے کو دیکھ لیجئے، اتنی آرزوؤں تمناؤں کے بعد اللہ تعالیٰ نے بچہ دیا ہے، اور سب سے پہلے اللہ تعالیٰ نے حکم دیا کہ اس بچے کو اور اس کی ماں کو جنگل بیابان میں، جہاں کوئی آدم نہیں، آدمزاد نہیں، کوئی ضروریات زندگی کا کوئی سامان نہیں، حکم ہوتا ہے کہ وہاں چھوڑ کر اور تم باہر ملک چلے جاؤ. حضرت ابراہیم علیہ السلام نے ایک دفعہ بھی تو یہ نہیں کہا کہ پروردگار، یہ کیا حکم دے رہے ہیں آپ مجھے، کیوں بھیجنا چاہتے ہیں یہ بچہ؟ میں نے تو اسے اس لیے مانگا تھا کہ اس کو جنگل بیابان میں اس کی ماں سمیت چھوڑ کے چلا جاؤں گا، جہاں پانی نہیں، کھانے کا کوئی سامان نہیں، کوئی دوسرائت کا انتظام نہیں، اس کی جان کی، اس کی عصمت کی، عورت کی عصمت کی کوئی حفاظت کا سامان نہیں. لیکن وہ چھوڑنے کے لیے فوراً تیار ہو گئے، اور ان کی بیگم صاحبہ بھی. اللہ تعالیٰ ہم سب کی طرف سے، پوری انسانیت کی طرف سے ان کو جزائے خیر عطا فرمائے. وہ بھی کیسی تھیں؟ انہوں نے پوچھا کہ آپ کس کے اوپر چھوڑ کے ہمیں جا رہے ہیں؟ انہوں نے کہا کہ اللہ کا یہی حکم ہے. تو انہوں نے کیا فرمایا؟ اذن لا یزیعنا، پھر تو ہمیں برباد نہیں کرے گا. بچے نے جب رونا شروع کیا تو اب ماں کا دل، آپ جانتے ہیں اس کائنات میں کوئی چیز بھی اگر اللہ تعالیٰ کے رحم اور اس کی شان رحمت کے بعد اگر کسی انسان، کسی مخلوق میں سب سے بڑھ کر جذبہ رحمت و شفقت ہے، تو وہ ماں کے دل میں ہوتا ہے اولاد کے لیے. وہ بچے کی اماں جان، حضرت اسماعیل علیہ السلام کی اماں جان، بچے کے لیے جب ان کو سخت گرمی میں پیاس لگی اور وہ بلکنے لگا، تو پانی کی تلاش میں کبھی وہ ادھر جا رہی ہیں، کبھی ادھر جا رہی ہیں، کبھی صفا پہاڑی کے اوپر جا رہی ہیں، تو کبھی مروا پہاڑی کے اوپر جا رہی ہیں، اور دوڑ دوڑ کے یہ بھی دیکھنے آتی ہیں کہ کوئی جانور، کوئی چیز بچے کو نقصان نہ پہنچا دے. اللہ تعالیٰ کو یہ دوڑنا اتنا پسند آیا کہ ارکان حج میں اس کو شامل کر دیا گیا. یہ عمل اللہ تعالیٰ کو اتنا پسند آیا کہ اللہ تعالیٰ نے حکم دیا کہ ان الصفا والمروۃ من شعائر اللہ فمن حج البیت او اعتمر فلا جناح علیہ ان یطوف بہما. صفا اور مروہ اللہ کی دو نشانیاں ہیں، جو آدمی حج و عمرے کے لیے آیا کرے وہ ان کے درمیان دوڑا کرے. آج حاجی لوگ جب وہاں جاتے ہیں، عمرہ کرتے ہیں، حج کرتے ہیں، تو وہ یہ عمل بھی کرتے ہیں. اس میں کیا معنویت ہے؟ سب سے بڑی معنویت یہ ہے کہ ایک خاتون جس کو اس کا شوہر اور وہ بچہ جس کو اس کا باپ اللہ کے حکم کی وجہ سے چھوڑ کر گیا ہے، چونکہ یہ سب کچھ اس عظیم قربانی کی وجہ سے ہو رہا ہے، اس لیے سب کچھ مقبول ہے، سب کچھ پسندیدہ ہے. یہ دوڑنا بھی پسندیدہ ہے. یہ دوڑنا بھی نہ صرف یہ کہ عبادت ہے، بلکہ تمام عابدین و زاہدین کے لیے اس کی پیروی لازم کر دی گئی. تو حضرت اسماعیل علیہ السلام جب تڑپ رہے تھے، خدا پاک نے حکم فرمایا فرشتے کو، کہ فرشتہ آیا اور اس نے زمین میں پر مارا، یہ تو درپردہ ہوا، اور ظاہر میں کیا ہوا کہ جہاں بچے کی ایڑیاں رگڑی جا رہی تھیں وہیں سے چشمہ ابلا اور زمزم پیدا ہو گیا. اور کیسا پانی! آج ہزاروں سال گزرنے کے باوجود दुनिया का कोई चश्मा शायद ऐसा नहीं है जो इतना खींचता हो, इतना वहां से दुनिया भर में पानी लेके लोग जाते हों। और आप आज देखते होंगे कि मदीना मुनव्वरा में और मक्का मुअज्जमा में लाखों लाख हुज्जाज किराम भी उमरा करने वाले और हर वक्त जो लोग वहां आते रहते हैं, दोनों हरमैन शरीफैन मोहतरमैन में, वो लोग वहां दोनों जगह खूब जी भर भर के पानी पीते हैं जमजम का, और दुनिया भर में लेके जाया जाता है, लेकिन वो पानी टूटता नहीं, कभी कम नहीं होता। और उसके बाद यही बच्चा जब और बड़ा होता है तो एक दूसरी कुर्बानी का वक्त आता है। हजरत इब्राहिम अलैहिस्सलाम ख्वाब देखते हैं और वो अपने इस बच्चे को बयान करते हैं, सुनाते हैं। फलम्मा बलगा माहुस्साया, जब वो इस उम्र को पहुंच गया वो बच्चा, कि उनके साथ दौड़ने लगे, उनकी उंगली पकड़ के चलने लगे, यानी अब उम्मीदों का वक्त आया है। बूढ़ा बाप अपने बच्चे से जो उम्मीदें कायम कर रहा था, अब वो बड़ा होने के करीब है, जवान अभी नहीं हुआ है लेकिन जवानी के करीब आ रहा है। उस वक्त क्या हुक्म होता है? हुक्म यह होता है कि वो ख्वाब दिखाया जाता है। इन्नी अरा फिल मनाम अन्नी अज़बहुक फंजुर माज़ा तरा, बेटे मैंने ये ख्वाब देखा है कि मैं तुम्हें ज़बह कर रहा हूं, कहो तुम्हारा क्या ख्याल है। इस्माइल भी इब्राहिम के बेटे थे, वो कुछ और नहीं बोल सकते थे, उन्हें क्या बोलना था? जो उनकी फितरत में खुदा पाक ने अतात व फरमाबरदारी और बाप के खून से जो चीज उनके अंदर मुंतकिल हुई थी वही उन्होंने बोला। सिखाए किसने इस्माइल को आदाब फर्जंदी, फर्जंद होने के आदाब इस्माइल को किसने सिखाए? वो खून में मुंतकिल हुए थे, वो अल्लाह ताला ने उनके दिल में ये बात डाली। उन्होंने क्या कहा? या अबतफल मा तो उमर, अब्बा जान आप वो कीजिए जो आपको हुक्म हो रहा है। शतजी दुनिया इंशा अल्लाह मिन साबरीन, आप इंशा अल्लाह ताला मुझे सब्र करने वाला पाएंगे, आपको जो हुक्म हो रहा है अब वो कीजिए। और हजरत इब्राहिम अलैहिस्सलाम ने वो अमल अपनी हद तक पूरा कर दिया। कोई ये नहीं कह सकता कि हजरत इब्राहिम अलैहिस्सलाम ने कोशिश की, जज्बे का इजहार कर दिया, जज्बे का इजहार नहीं कहेंगे इसको। जो आदमी कर सकता है जिस ज़बह करने के सिलसिले में जो कुछ उसके बस में है, उन्होंने पूरा आखिरी हद तक कर डाला। शैतान ने रोकने की कोशिश की और तीन मरतबा उसने अपना हथियार चलाया, अपना जोर लगाया, लेकिन कोई आम आदमी नहीं थे, हजरत इब्राहिम अलैहिस्सलाम थे, दीन हनीफ के कायम करने वाले थे, वो पुख्ता थे, मजबूत थे। हजार शयातीन भी उनके कदमों को बेड़ी बनकर चिमट जाएं तो वो रुकने वाले नहीं थे। यही वजह है कि जो तीन जगह आप हजरात हज करने के लिए जाते हैं और वो कंकरियां मारते हैं, वो अमल भी और उनकी वो पुख्तगी भी अल्लाह ताला को इतनी पसंद आई कि अब हम पत्थर मारकर, कंकरियां मार मार कर उस शैतान के हमले को याद करते हैं और अपने दिल के अंदर बैठे हुए छुपे हुए शैतान को हम हमला करके फना करने की कोशिश करते हैं। हजरत इब्राहिम अलैहिस्सलाम ने उनको ज़बह किया, यानी लिटा दिया और छुरी फेरी। आप मुझे बताइए कि ज़बह करने वाला इसके अलावा क्या करता है? हम जो जानवर को ज़बह करते हैं तो हम उसे लिटा देते हैं, उसके गर्दन पे छुरी फेर देते हैं, उसी से वो ज़बह हो जाता है। वो उन्होंने अपनी तरफ से पूरा कर दिया, लेकिन कुरान मजीद में अल्लाह ताला ने बताया है कि हमने उसके बजाय उसको हटाया और एक जानवर उसके लिए अलग से भेज दिया, और हमने ये फैसला कर दिया, हमने ये बता दिया, कद सद्दक्तर रुजा इन्ना कज़ालिक नज़ीर मुहसिनीन, आपने उस हुक्म की तामील करने में कोई कसर नहीं छोड़ी, आपने उसको पूरा कर दिया है और आपकी ये कुर्बानी कबूल हो गई। आज कितना ज़माना गुजर चुका है, कोई भी गुंजाइश वाला मोमिन मुसलमान ऐसा नहीं होगा जो कुर्बानी न करता हो। हज के लिए जाते हैं तो वहाँ कुर्बानी करते हैं, और जहाँ जहाँ जो भी आदमी मौजूद है दुनिया के किसी कोने में, जब वो टाइम आता है जिस वक्त हजरत इब्राहिम अलैहिस्सलाम ने अपने बेटे की कुर्बानी पेश की थी, अल्लाह का ये करम है कि उसने बेटों की कुर्बानी लाजिम नहीं की, अगर वो लाजिम करता तो उसको हक पहुंचता था कि वो अपनी मखलूक के ऊपर जो चाहे हुक्म नाफिज करे, लेकिन अल्लाह ताला ने यह करम फरमाया कि सारी दुनिया इब्राहिम नहीं हो सकती, सारी दुनिया के बेटे इस्माइल नहीं हो सकते, इसलिए अल्लाह ताला ने हुक्म दिया कि जो गुंजाइश रखता हो वो जानवर कुर्बान करे हमारे नाम पर। और हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया کہ ان ایام میں قربانی سے بڑھ کر کوئی عمل نہیں ہے، فرائض اور واجبات جو ہیں وہ تو کیے جائیں گے، باقی اس کے علاوہ اللہ کو راضی کرنے کے لیے نفل پڑھنا، تسبیح پڑھنا، تلاوت کرنا، ذکر اذکار کرنا، یہ کوئی عمل بھی اتنا مقبول نہیں ہے جتنا قربانی کا عمل ہے. قربانی کے دنوں میں قربانی کرنا سب سے زیادہ پسندیدہ عمل ہے، اور یہ پوری دنیا کے انسانوں کے لیے اور خاص طور پر اہل اسلام کے لیے یہ ایک پیغام ہے کہ جس وقت اللہ کا حکم کسی دوسری چیز کے مقابلے پہ آئے تو حکم کو برقرار رکھنا ہے، اور باقی دوسری ہر چیز کو ذبح کر دینا ہے، فنا کر دینا ہے. کسی مفاد، کسی بڑھاپے کی اولاد کو اپنے ہاتھ سے کاٹ دینا، اس سے بڑی قربانی دنیا میں سوچی نہیں جا سکتی. یہ کام ہم نے کیا، یعنی ہمارے جد امجد نے کیا، اور ہمیں بھی ہر مفاد کے سامنے ہر قربانی کو ملحوظ رکھنا ہے، اور اللہ کے حکم کو پورا کرنا ہے، اور ان ساری چیزوں کو فنا کرنا ہے. اللہ تعالی ہمیں مفادات کی قربانی کر کے اپنے حکموں کو پورا کرنے کی توفیق عطا فرمائے. وآخر دعوانا ان الحمدللہ رب العالمین.